العالمين، والصلاة والسلام على سيد المرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. رسالة يا درود السلام في نمبر شيء فرمان المصطفى صلى الله تعالى عليه وآله وسلم. يسليك اللهم صل على محمد وأنزله المقعد المقرب عندك يوم القيامة. مسكين من الشفاعة واجب هو غي.
صلوا على الحبيب صلى الله تعالى على محمد. آپ سوالات کیجئے، ہر سوال کا جواب اور وہ بھی جواب دے پاؤں یہ ضروری نہیں، اگر ہو سکا تو عرض کرنے کی کوشش کروں گا، بھول کرتا پائیں تو فوراً میری اصلاح فرمائیں، بالکل میری رعایت نہ کریں اور مجھے حشر کی ندامت سے بچا لیں. مجھے اپنے موقف پر بلا وجہ ضد کرتے ہوئے آئیں بائیں شائیں کرتا ہوا اڑی کرتا ہوا نہیں بلکہ شکریہ کے ساتھ رجوع کرتا ہوا پائیں گے انشاءاللہ عز و جل. صلو علی الحبیب صلی اللہ تعالی علی محمد علی آلہ و اصحابہ و بارک وسلم.
مدینہ، بابا یہ ارشاد فرمائیے کہ مدنی کاموں پر استقامت کیسے حاصل ہو.
مدنی کام دعوت اسلامی کی جو سرگرمیاں ہیں ان کو کہتے ہیں. استقامت کا ایک تو یہ کہ اس کے ثواب پر نظر رکھے، جب ثواب پر نظر ہوگی تو ضرور انشاءاللہ عز و جل استقامت بھی ملے گی. اب مثال کے طور پر آپ کو کہہ دیا جائے کہ آپ روزانہ 3 مرتبہ درود شریف صبح و شام پڑھ لیا کریں، تب بھی آپ پڑھیں گے امید ہے، اور اگر اس ثواب کا آپ کو بتا دیا یا ساتھ میں کہ جو صبح و شام 3-3 مرتبہ درود شریف پڑھ لے گا انشاءاللہ اس کو سرکار صلی اللہ تعالی علیہ وآلہ وسلم کی شفاعت نصیب ہوگی. منہ سے نکلا نا سبحان اللہ، تو ثواب پر نظر گئی تو جذبہ آپ کا بڑھا، اور اب انشاءاللہ آپ نے ذہن بنایا ہوگا کہ 3-3 بار درود شریف پڑھنے میں کیا ہے، ہم تو انشاءاللہ زیادہ پڑھیں گے، بلکہ 313 درود شریف پڑھیں گے انشاءاللہ، اور جن سے ہو سکا 1200 درود شریف پڑھیں گے. اور سچ تو یہ کہ جتنا بھی پڑھیں اتنا کم ہے. ہر درد کی دوا ہے صلی علی محمد، تعویذ ہر بلا ہے صلی علی محمد، صلو علی الحبیب صلی اللہ تعالی علی محمد. تو بہرحال اس کام کو آپ ثواب کی نیت، ثواب پر نظر رکھنے کے ساتھ ساتھ مسلسل کرتے چلے جائیے. جب مسلسل آدمی کوئی کام کرتا چلا جاتا ہے تو اس کا عادی ہو جاتا ہے. جیسے کہ ایک بزرگ کا مقولہ ہے کہ اگر 40 دن تک مسلسل ایک کام کو کیا جاتا رہے تو وہ کام جو ہے اس کرنے والے کی طبیعت بن جاتی ہے، وہ عادی ہو جاتا ہے. تو آپ بھی مدنی کاموں کے عادی ہو جائیے انشاءاللہ. واللہ تعالی اعلم ورسول اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
مدینہ، پیارے مرشدی، کیا ہر اسلامی بھائی کو 12 مدنی کام کرنے ضروری ہیں؟
جو اپنے آپ کو دعوت اسلامی والا کہتا ہے اس کو 12 مدنی کام کرنے چاہیے. جیسے اگر کوئی آپ سے سوال کرے کہ کیا ہر اسلامی بھائی کو روزانہ 3 مرتبہ کھانا ضروری ہے؟ نہیں نہیں، روزانہ 1 مرتبہ کھایا کرو. تو آپ تو لڑائی کرو گے کہ 1 مرتبہ کیسے کھائیں گے، تو 5 مرتبہ کھائیں گے. ہاں 5 مرتبہ، یہ میں نے بیان کیا تھا بھوک کے فضائل، یہ مویشیس ٹیلیفونک بین امارات سے. تو یہ تو بعد میں جب وہاں سے جو مبلغ اپنے گئے تھے صاحب، انہوں نے آ کر مجھے بتایا کہ موریشیس والے تعجب کر رہے تھے کہ انہوں نے ہماری دکھتی رگ پر ہاتھ رکھ دیا، کیونکہ ہم لوگ تو 5 مرتبہ روز کھاتے ہیں. موریشیس میں جس طرح ہماری 3 بار کھانے کی روٹین ہے نا، تو ہم 5 بار کیے. مجھے باقاعدہ اوقات بتائے کہ اس ٹائم پر یہ لوگ 5 مرتبہ دن میں کھاتے ہیں. اور سنت کتنی بار ہے کھانا؟ روزانہ 1 بار. خدا کی قسم یہ شہد سے بھی میٹھی سنت ہے. ہر سنت شہد سے میٹھی ہے. ہائے ہمارا نفس جو ہے ہمیں بالکل تعاون نہیں کرتا ہمارے ساتھ. 12 مرتبہ بھی کھائیں تو ہمارے لیے کم ہے. بس چرتے رہتے ہیں ہر وقت, چارہ چرتے رہتے ہیں. تو بہرحال یہ کہ دعوت اسلامی والوں کو 12 مدنی کام کرنے, جو اپنے آپ کو دعوت اسلامی والا کہتا ہے اس کو 12 مدنی کام کرنے ہی چاہیے. انشاءاللہ جب کرتے رہیں گے اس کی برکتیں بھی آپ کو نظر آتی رہیں گی اور آپ کو استقامت بھی انشاءاللہ عز و جل ملتی چلی جائے گی. واللہ تعالی اعلم ورسول اعلم عز و جل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب صلی اللہ علی محمد.
مدینہ. باپا ارشاد فرمائیے, مشاورت یا کابینہ کے نگران یا کسی رکن سے اختلاف ہونے کی صورت میں جو دوسرے اسلامی بھائیوں کے سامنے اس کا اظہار کرے, اس کے بارے میں آپ کے کیا جذبات ہیں؟
دیکھیے, جو دعوت اسلامی والا ہوگا وہ ایسی حماقت کم ہی کرے گا, اس لیے کہ دعوت اسلامی والوں کو یہ اصول بتایا جا چکا ہے کہ جب بھی کوئی تنظیمی مسئلہ درپیش ہو تو جیسے پہلے تو جس سے اس کا تعلق ہے اس کو براہ راست سمجھایا جائے, پھر بھی اگر مسئلہ حل نہیں ہوتا تو ذیلی حلقے سے اس کا تعلق ہے, ذیلی نگران سے اس کی ترکیب بنائی جائے, ذیلی مشاورت کے نگران, اس سے بھی حل نہیں ہوتا تو ذیلی حلقہ مشاورت, پھر آگے بڑھ کر علاقہ مشاورت, تو بڑھ بڑھ کے پھر آخر میں باری آئے گی اس ملک کی انتظامی کابینہ کی کہ اس کے ذریعے اس مسئلے کو حل کرے, اس کے نگران کے ذریعے حل کرے. اور اگر یہاں سے بھی مسئلہ حل نہیں ہوتا تو مرکزی مجلس شورا کے جس رکن کے تابع آپ ہیں, جو آپ کا ملک جن کے ماتحت ہے, ان سے آپ حل کروائیے. وہ بھی نہیں کر سکتا حل, تب کہیں جا کر آپ مرکزی مجلس شورا کے نگران کی خدمت میں درخواست پیش کریں اپنے مسئلے کی حل کے لیے. باقی جو بیچ بیچ میں ایک دوسرے کو بولتے ہیں وہ ظاہر ہے کہ وہ اپنے اوپر غور کریں کہ وہ گناہ کتنے بڑے کر رہے ہیں. اب ایک ذیلی نگران نے چلو غلطی کی, دیکھو ہم معصوم نہیں ہیں, میں بھی خطا کرتا ہوں, آپ بھی خطا کرتے ہوں گے, ہم سب گناہگار لوگ ہیں, تو اب میری اصلاح میں اگر آپ مخلص ہیں تو ظاہر ہے آپ یہی کوشش کریں گے کہ مجھے کوئی ایسی ترکیب ڈھونڈیں گے کہ احسن طریقے پر میری اصلاح ہو جائے. اب آپ اس کو بولو گے, اس کو بولو گے, اس کو بولو گے, تو اب میں جب پورا ڈیگریڈ ہو گیا, ذلیل ہو گیا, اب سب مل کر میری اصلاح کرنے نکلو گے تو شیطان میرے اندر ضد پیدا کرے گا نہیں کرے گا؟ میں ذلیل تو ہو ہی چکا, میرے کو سب کے سامنے اس نے رسوا تو کر دیا, ٹھیک ہے میری نماز قضا ہو گئی, تو ٹھیک ہے گناہگار ہوں میں. اب اس کو بولنے کی, حاجی صاحب کو بولنے کی, اقبال بھائی کو بولنے کی, انوار بھائی کو بولنے کی کیا ضرورت تھی یار؟ مجھے کم از کم, اور میں الحمدللہ اتنا تو میں بھی سمجھتا ہوں کہ نماز قضا کرنا گناہ تھا, آنکھ بھی کھلی میری, میں نے توبہ بھی کی. تو آپ بھی چلو اپنی بھڑاس نکال لیتے اور مجھے سمجھا دیتے کہ اس دن تم نے فجر کی قضا کر لی تھی, احتیاط کیا کرو. ہاں انشاءاللہ خیال رکھوں گا, مسئلہ حل ہو گیا نہیں؟ تو یہ تو ایک میں نے مثال دی. اور نماز قضا کرنا تو معاذ اللہ ثم معاذ اللہ ہمارے معاشرے میں اتنا اب مایوب بھی نہیں رہا, کوئی نماز قضا کر بھی ڈالے تو اس کو کوئی اتنا بولتا نہیں, بلکہ ہنس ہنس کے بولتے کہ یار میری فجر میں آج آنکھ نہیں کھلی, کیوں بولتے؟ حالانکہ یہ بھی گناہ ہے, گناہ کا اظہار خود گناہ ہے. تو اب کوئی بھی بھول کر لی اور ہم کسی کو بلا اجازت شرعی اس کو بتائیں, اس کو بتائیں, اس کو بتائیں, تو اس سے غیبت کا سلسلہ شروع ہو جائے گا. غیبت کے ساتھ ساتھ پھر مسالہ بھی لگے گا, تو تہمت شروع ہو جائے گی. پھر ہم نے ایک کو بتایا, اس نے اس کو بتایا, اس نے اس کو بتایا, تو یہ کہیں ایسا تو نہیں کہ اب گناہ کی ایک دکان کھول لی, اب یہ سب کو بتاتا پھرے گا ہماری وجہ سے. اچھا اب جب پتا چلے گا تو دل دکھے گا, اب میری نماز معاذ اللہ قضا ہو جائے اور آپ اگر سب کو بولتے پھرو تو میری دل آزاری ہوگی نہیں ہوگی؟ دل آزاری تو ہوگی, اب دل آزاری کا گناہ آپ کو ملے گا نہیں ملے گا؟ میرے آقا سرکار اعلی حضرت رضی اللہ تعالیٰ عنہ فتح و رضویہ شریف میں فرماتے ہیں کہ کسی مسلمان, بالکل ادنا مسلمان ہو, اس کی بھی تحقیر حرام قطعی ہے. شراب حرام ہے, زنا حرام ہے, सुअर हराम है। तो अगर कोई माज अल्लाह जिना करे उसको तो हम डंडे लेकर पीछे पड़ जाए, आदमी है। और जो किसी का दिल दुखा है, बात बात में किसी को झाड़े, बात बात में गुस्सा कर दे और उसको तजलील करता फिरे, गीबत करता फिरे, उसकी डिग्रेड करता फिरे, तो हम हमारे के ये वो कुछ भी नहीं, वो तो वहीं का वहीं नहीं, आखिरत तो उसकी तबाह हो रही है। तो इसलिए आफियत इसी में है कि आदमी कोशिश करके खामोशी इख्तियार करे, खुफले मदीना लगाए, अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम पढ़ ले, खड़ा है तो बैठ जाए, बैठा है तो लेट जाए, वुज़ू कर ले। गुस्से के कई इलाज हदीसों में तालीम फरमाए गए। तो गुस्सा जब आता और आदमी बोलता है ना, तो फिर ऊट पटांग निकलती है, फिर दिल भी टूटता है, जिगर भी टूटता है, बाजू का हाथ पैर भी टूटते हैं, फायर भी होता है गुस्से में, कत्ल भी होता है। तो इसलिए जबान को कंट्रोल करना चाहिए। और कभी भी, और अब जैसे कि हम अपने जिम्मेदार या अपनी मुशावरत के निगरान का एक रुतबा होता है, अगर उससे गलती हुई और हम उसकी अगर अवाम में बात करते हैं तो ये बहुत बड़ा दीन के काम को भी नुकसान होगा। सीधी बात है, लोग बदजन होंगे, उससे भाग जाएंगे, आप तो संभाल नहीं सकोगे, आप तो खाली बस बोलना जानते हो खिलाफ। तो इस तरह दीन को नुकसान होगा, वो किसके खाते में आएगा, लोग उससे बदजन होंगे माज़ अल्लाह। फिर वो आजकल तो हालात कैसे हैं कि फौरन आदमी गुनाहों में पड़ जाता है, या माज़ अल्लाह ईमान के डाकू भी फिरते होते हैं, बाजू का ईमान पर भी डाका पड़ जाता है। अब एक मुशावरत के निगरान को हमने डिग्रेड कर दिया, तो इससे जो बदजन होगा वो भला दावत इस्लामी में आने की कैसे हिम्मत करेंगे। बोले जब निगरान ऐसा है तो पता नहीं नीचे वाले कैसे होंगे, ये सब ऐसे ही, चलो साहब उधर चलते हैं, इधर चलते हैं, नऊज़ु बिल्लाह मिन ज़ालिक। तो इसलिए बहुत संभल कर कदम रखने की जरूरत है, और कहीं ऐसा ना हो कि हमारी मामूली सी जबानी लगविश हमारी आखिरत को तबाह कर दे और हमें कानों कान खबर भी ना हो, हम आवाम में मुअज्जज बने रहें और हमारी आखिरत तबाह हो चुकी है। अल्लाह ताला से हम अमान चाहते हैं, हम गुनाहों से मुआफी तलब करते हैं। इसलिए मेहरबानी करके कभी भी ऐसी भूल ना करें और किसी को डिग्रेड ना करें कि मुसलमान की इज्जत जो है उसकी बहुत अहमियत है, एहतराम मुस्लिम ये बहुत जरूरी है। والله تعالى اعلم ورسوله اعلم عز وجل وصلى الله تعالى عليه واله وسلم صلوا على الحبيب صلى الله تعالى على محمد
مدینہ۔ باپا جانی آپ زبانی بیان کرنے سے منع فرماتے ہیں، اس میں کیا حکمت ہے؟
دیکھیں قرآن پاک تو زبانی پڑھنے سے دیکھ کر پڑھنا افضل ہے، یہ تو بہت سو کو پتا ہوا، کیونکہ قرآن پاک کو دیکھنا بھی सवाब है, इबादत है देखना भी। खैर बयान के बारे में ये नहीं कहता कि उसको देखना सवाब है या गुनाह है, मैं मजाज नहीं हूं इसका कहने का। अल्बत्ता अल्लाह और रसूल के नाम भी इसमें आएंगे, बयान में आयतें भी आएंगी, पुरानी अहादीस मुबारका भी आएंगी, तो उसको देखना सवाब तो होना ही चाहिए। अच्छा खैर, सबसे बड़ा जो मेन नुकता यह कि देखकर बयान करने में एक तो आसानी होती है और गलतियों का इम्कान बहुत कम रह जाता है। वरना जबानी जब बयान करते हैं मुबल्लिगीन, तो मुझे कभी कभी ये तजर्बा हुआ कि मुझे उसको तौबा करा के कलमा पढ़ाना पड़ा, माशाल्लाह बाज़ ऐसी बात बोल जाते हैं। तो जबानी बहुत रिस्क होता है, हम लोग उलमा नहीं, ये अवामी तहरीक है, इसलिए हमें चाहिए कि हम उलमा अहले सुन्नत की किताबों से फोटो कापियां करा के तराशे, उसके अपनी डायरी में चश्मा करें और एज इट इज देख कर पढ़े। ये भी नहीं, बाज मुबल्लिगीन क्या होते हैं, वो डायरी रखते हैं बेचारे हाथ में और बंद करके यानी के चूंके चुनाचे करके वो लगे रहते हैं और फिर जो मुंह में आया बोलते चले जाते हैं, वो अपने को ये समझ में नहीं आते। हाँ आलिम दीन है तो उसकी बात दूसरी है, लेकिन मैं तो अपने आम इस्लामी भाइयों की मुबल्लिगीन की बात कर रहा हूं, उनको जबानी बयान करने की मेरी तरफ से बिल्कुल इजाजत नहीं है। मेहरबानी करके जो लिखा हुआ है बस वो पढ़ के सुना दें, आप पहले से लिख लें, या तो कोई अगर आलिम है साहब के पास उसको चेक भी करा लें, एहतियातन बयान करें और फुल तैयारी के साथ करें तो इसमें गलतियों का कम से कम चांस होगा। लिहाजा हर एक मुबल्लिग को मेरी ताकीद अशद ताकीद है कि जबानी बयान ना करे। आप इस्लामी भाइयों को भी ताकीद है, कोई जबानी बयान करे भी और वो आलिम ना हो तो मेहरबानी करके उसको रोक दिया करें, मेरी तरफ से रोक दिया करें कि इलियास से तुम खुसूसी इजाजत ले लो तो हम तुमको जबानी बयान करने की इजाजत देंगे। जारे मैंने खुसूसी इजाजत देनी नहीं जबानी बयान करने की, देखकर मैं खुद अल्हम्दुलिल्लाह हत्ता अल इम्कान देखकर बयान करता हूं, मैं भी आलिम नहीं हूं, हाफिजा भी मेरा बहुत कमजोर है, तो हद तक इम्कान देख देख कर मैं बयान करता हूँ। अल्हम्दुलिल्लाह इसमें क्या शर्माना था, अगर शर्म आती है तो ये नफ्स का हीला है। वल्लाहु तआला अअलम व रसूलुहु अअलम अज़्ज़ व जल्ल व सल्लल्लाहु तआला अलैहि वसल्लम सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
मदीना
मीठे मीठे पूछती थी, क्या कोई शख्स अरब इमारात में कुर्बानी करने की इस्तेआत रखने के बावजूद पाको हिंद में कुर्बानी करवा सकता है, क्योंकि पाको हिंद में कम पैसे खर्च होते हैं?
कोई अर्ज नहीं, दुनिया में कहीं भी कुर्बानी करवा सकते हैं, यहां तक के शहर में तो ईद की नमाज के बाद कुर्बानी का टाइम शुरू होता है, और देहात में सुबह सादिक से शुरू हो जाता है, तो अगर देहात में कोई कुर्बानी करवाना चाहे गांव में तो बेशक सुबह ईद के दिन सुबह सादिक के वक्त उसकी कुर्बानी हो जाए, भले उसने ईद नहीं पड़ी, उसका वकील कुर्बानी कर दे। तो दुनिया में कहीं भी कुर्बानी की जा सकती है और वहां की कीमत के मुताबिक की जाएगी, और लोग दूसरे जगह शायद इसलिए करवाते हैं कि पैसों की बचत हो जाएगी। हिंद में तो साहब वो सस्ती है कुर्बानी, पाकिस्तान में सस्ती है लेकिन हिंद के मुकाबले में कम सस्ती है, चलो साहब हिंद में कुर्बानी करवा लें तो सस्ती हो जाएगी, कुर्बानी का वाजिब भी अदा हो जाएगा। लेकिन जिस अल्लाह ने हमें माल दिया उसकी राह में देने में तो अपने कतरा गए ना, राह खुदा में देने का तो जिगर चाहिए ईमान से। मैंने फतावा रज़विया शरीफ में पढ़ा, हजरत सैयदुल इमाम बाकिर रज़ी अल्लाह तआला अन्हु, इन्होंने वो कल ही अभी बेहतरीन कबा बनवाई थी, वो अपने ज़ेबे तन की हुई थी और इस्तिंजा खाने में तशरीफ ले गए, फिर अचानक वो आवाज दी अपने खादिम को और दरवाजे की ओट से वो नई इबा जो पहनी थी आपने, वो जर्क बर्क यानी कीमती जर्क बर्क ने, वो जीनत तो नहीं थी उसमें, बहरहाल वो शरीयत के मुताबिक थी लेकिन बहुत कीमती थी और अच्छी थी, नई थी। वो आपने वो खादिम को दरवाजे की ओट में से देते हुए फरमाया कि वो फुलान मिस्कीन को दिया, दे दी उसको। अब फिर फरागत के बाद जब बाहर तशरीफ लाए तो खादिम ने अर्ज़ किया कि हुजूर इतनी जल्दी क्या थी, इत्मीनान से फारिग होने थे और फिर भिजवा देते वो अबा। तो फरमाया कि मेरे दिल में फौरी तौर पर ख्याल आया कि ये बहुत खूबसूरत अबा है, इसको राय खुदा में दे देना चाहिए। तो अब मैं बाहर निकल कर दूं तो मुझे ये खतरा होगा कहीं मेरी नीयत बदल ना जाए, तो इसलिए मैंने फौरन वो दे दी। तो नेकी बोलते ना, नेकी में देर नहीं करनी चाहिए, तो ऐसी नेकियों में देर नहीं करनी चाहिए और राय खुदा में खर्च करते हुए आदमी को सोचना नहीं चाहिए, मगर हम सिर्फ ये बोल ही सकते हैं, अमल आए कहां से, जज्बात आए तो हमारी भी नीयतें बदल ही जाती हैं। अब मदनी काफिले की नीयत थी कि मैं ईद के दिनों में जाऊंगा, फिर सोचा कि यार ईद में तो अपनी कुर्बानी भी है ना, रिश्तेदार भी आएंगे, दोस्तों से मुलाकात भी करेंगे, छुट्टी होगी, जरा तफरी गांव पे भी रौनक होगी, तो अपने ठीक है ईद के महीने में ही तरकीब बनाकर तीन दिन का सफर ही करना कर दें। अब ईद का दिन गया, आपने मदनी काफिले में सफर नहीं किया तो बहुत मुश्किल है कि आपको शैतान जो है जिसने ईद को तो आपको पटक दिया, अब वो आपको कहां वो सफर करने देना। ये नेकी अब नियत हो गई कि ईद के दिनों में करना है सफर काफिले में, अब कर डालना, आज का काम कल पर मत डालो, कल दूसरा काम होगा। तो हिम्मत मर्दा से मदद, तो नेकी में अल्लाह करे जल्दी की हमारी आदत पड़ जाए, जबकि कोई शरीर रुकावट ना हो। आप तो सस्ती कुर्बानी का सोचते हैं कि मैं 40 दिरहम में निमटा लूं, यहां तो 500-400 दिरहम देने पड़ेंगे, तो दिल को मुतमइन कर लिया गया तो कुर्बानी तो हो गई, सूखी रोटी खाएंगे तब भी पेट भरेगा, पिज्जा में भी पेट भरेगा, मगर आप पिज्जा तो झपट जाते हो, अपने नफ्स को तो करके उसको फुसला फुसला कर बहला कर पंपाल कर प्यार से पिज्जे ठूसते हो उसमें, चाहे आपका बेड़ा गर्क हो जाए, कोलेस्ट्रॉल नसों में चला जाए, पेट फूल कर फुटबॉल बन जाए, और बेशक हार्ट अटैक होता हो तो जब हो जाए, लेकिन पिज्जा नहीं छोड़ना है, हालांकि पेट सूखी रोटी से भी भरता है। तो कुर्बानी 500 दिरहम की भी हो सकती है, 2500 दिरहम की भी हो सकती है, लेकिन आपको तो 40 दिरहम में भुगताना है, सस्ता छूटना है, बुखार आ गया तो 50 दिरहम फिर ईद के दूसरे दिन डॉक्टर ढूंढते रहे तो नहीं मिला, तो वो 25 तिरंग की तो गोलियां खा ली अपनी डॉक्टर, रोटियां ज्यादा खा ली तो पेट में आटी आनी शुरू हो गई और फंस गए। 40 दिरहम वहां से आपने 40 दिरहम में निमटा लिया, लेकिन 50 दिरहम आपने ईद के तीसरे दिन दे दिए। उसने 150 दिरहम की दवाई ली थी, वो भी ले ली, फिर दवाई गर्म लग गई तो फिर पता नहीं क्या का क्या हो गया। इसलिए कुर्बानी खुश दिली से करनी चाहिए, 40 दिरहम में या 50 दिरहम में करने में कोई मुजायका नहीं है, हिस्सा रखने में कोई मुजायका नहीं है। लेकिन मेरी नजर में हिंद में 40 दिरहम में कुर्बानियां करवाने वाले तो बहुत हैं, लेकिन अभी तक कोई ऐसा मैं नहीं जानता, एक को जानता हूं मैं, ज्यादा को नहीं जानता। तो वो यू सोचेगा मैं 40 दिरहम में ना शरीफ में करवाऊं कि वहां लाख कुर्बानियों का सवाब मिलेगा, भले 500 रियाल जाए, 400 रियाल जाए, 600 रियाल जाए, कोई बात नहीं, मगर 1 लाख तो 40 दिरहम और 400 दिरहम, अब हिसाब कितना, 1 लाख है ना, 1 का 1 लाख, तो मीना शरीफ में हो जाए या मक्का शरीफ में, सूक हलाका मक्का मुकर्रमा में, वो भी हुदूद हरम में, वहां किसी हाजी को कह दिया जो समझदार हाजी और वो कुर्बानी वाकई जानता हो, जानवर उसको छांटी करना आता हो दो दांत का या जो भी, क्योंकि यहां तो हाजा कामिल बोलते हैं, इसके अलावा कोई जानते नहीं, हाजा कामिल, चाहे दूध पीता मदनी मुन्ना हो उसको बोलेंगे हाजा कामिल, तो आप भी आकिल ठहरे तो उठा के वो चल पड़े कामिल हो, कुर्बानी के शराइत पर पूरा उतरता वो सब समझदार हाजी हो, उसको एडवांस में आपने 500 दिरहम या रियाल दे दिए, ये कटाई भी मेरी तरफ से होगी, कुर्बानी मेरी तरफ से होगी, मेहरबानी करके मीना शरीफ में कर दो, मीना शरीफ में मौका ना मिले सूख हलाका में जाकर इन दिनों में कुर्बानी कर दो, फिर इंशाअल्लाह सवाब का अंबार मिलेगा। लेकिन अब कहते फिरोगे तो फंस जाओगे, रियाकारी बहुत तबाहकारी वाली है, मैं तो मीना में कुर्बानी करता हूँ, मैं तो मीना में कुर्बानी करता हूँ। हाँ, जो पेशवा हो, ऐसा शख्स हो जो इखलास को समझता हो, इखलास रखता हो और फिर लोगों की तरगीब के लिए कहे कि अल्हम्दुलिल्लाह मैं तो मीना शरीफ में कुर्बानी करवाता हूँ, ताकि लोग उसको फॉलो करें, इसी नीयत से कहना तो हरज नहीं है, वैसे अपनी वाहवा करने के लिए कहना तो ये तो रिया करिए, फिर यार नीयत तो कर लो यार कि मीना शरीफ में कुर्बानी है, अगर कोई हाजी आपके जानल हो अब टेलीफोन खड़काना शुरू कर दो, अभी नहीं, मदनी मुजाकरे के बाद के मेरा एक बकरा, दादी के दो बकरे, मेरे आका के नाम पर सबसे कीमती बकरा। हम जब हज पे तजुर्बात हुए हैं तो मैं तो इस्लामी भाइयों को कहता था कि देखो सबसे पहला जो बकरा लेना है मंडी का सबसे बेहतरीन बकरा हो, और वो जो दाम बोले इसको ये नहीं बोलना कि कम कर, इसको अगर तुम्हारी हिम्मत है तो बोलो, अगर कुछ ज्यादा नहीं लोगे। अल्हम्दुलिल्लाह ये करवाया है, और एक बार ऐसा हुआ भी है कि वो भी कोई मोजी आदमी था, उसने जब इसने जैसे बोला कि 450 दिरहम, 450 रियाल, उसने कहा कुछ ज्यादा नहीं लो, चलो आपकी खुशी है 500 रियाल दे दो, तो वही 500 रियाल देके वो भी आ गया, आका का बकरा लेके जमा कर दिया, तो कहा कम नहीं ज्यादा नहीं लोगे, अगला जो मांगे उसको दे दो, तो ये मदीने में खर्च नहीं करोगे तो कहां करोगे, आका की गलियों में खर्च नहीं करोगे तो कहां करोगे, क्योंकि सब कुछ तो उन्हीं का दिया हुआ है, रब है मोती ये है कासिम, रिस्क उसका है खिलाते ये है ठंडा ठंडा मीठा मीठा, पीते हम है पिलाते ये है। तो इंशाअल्लाह कल फोन खड़काना और धड़ाधड़ कुर्बानियां करवाना इंशाअल्लाह, मगर किसी को पता ना चले इस तरह, रियाकारी ना हो, इखलास, भले घर वालों का जहन बन जाए यहां भी कुर्बानी करना वहां भी करना, जान दी हूं उसी की थी, हक तो ये है कि हक अदा ना हुआ, मगर टोकन नहीं दिलवाना कि मेरा टोकन वहां खरीद के डाल देना, टोकन से कुर्बानी जाया हो जाएगी आपकी, टोकन का जो सिस्टम है वो मुझे काफी इसकी मालूमात हुई है कि वो रॉन्ग सिस्टम है, मजे का सिस्टम नहीं है, लाखों जानवर वो ये बस वो मुन्ने ही मिलेंगे इनको, मक्की मदनी मुन्ने छोटे छोटे, जैसे कि वो आवाम में मशहूर है कि 6 महीने का दुम्बा तो चल जाता है, लेकिन 6 महीने का दुम्बा और भेड़ा कब चलता है ये भी तो देखो, थोड़ी चल जाता है, 11 महीने का भी दुम्बा नहीं चलेगा, पूरे साल का होना चाहिए, 6 महीना या इससे ज्यादा का सिर्फ उसी सूरत में चलेगा जबकि मोटा ताजा हो और साल भर का देखने में मालूम होता हो, इन्हें दूसरे साल भर के जो भेड़े हैं मेंढे हैं उनमें मिक्स हो जाए तो ये गुड्डू पप्पू ना नजर आए आपको, बल्कि जवान बकरा नजर आए, तो उसकी कुर्बानी जायज है, यहाँ तो बस एक जहन बन गया कि 6 महीने का जायज है। 6 महीने का किसने कहा जायज है? शर्त है कि तगड़ा हो, फरबा हो। और ये सिर्फ ऊन वाले बालों का जो दुम्बा है ना उसकी है, गाय का और बकरे का नहीं है। बकरा तो 1 साल में से 1 घंटा भी कम होगा तो कुर्बानी नहीं होगी, ये जहन में रखिए। पूरे 12 घंटा मैंने आपको मिसाल दी, पता नहीं चलता घंटे का, तो पूरा 12 महीने का होना चाहिए 1 साल का, और गाय पूरी 2 साल की होनी चाहिए, ऊंट 5 साल का। लेकिन अफसोस के मीना शरीफ में जो कुर्बानियां होती, क्योंकि लाखों लाख कुर्बानियां होती है, लोगों को शनाख्त है ही नहीं, बेचने वालों पर कोई शायद सख्ती नहीं है, तो वहां गाय और तकरीबन ये खीरे होते हैं, खीरा माने बच्चा, वही मुन्ना। ऊंट भी खीरे होते हैं तकरीबन, 5 साल के नहीं होते। ये जो जाते हैं वो बताते हैं, ऊंट तो वहां लेना भी नहीं चाहिए, अगर पक्की उम्र का मिले तब भी उसी सूरत में लिया जाए कि जब अपने को नहर करना आता हो, वरना इतना जुल्म होता वहां ऊंटों पर। ईसा भाई गए थे, उन्होंने बताया कि वो बेचैनी से होती है, वो आंखों से देखकर ईसा भाई ने बताया मुझे कि वो इनके हाथ में वो जो काले काले हमशी टाइप के कस्साब होते हैं, उनके हाथों में लोहे का डंडा होता है पाइप, और वो कस के ऊंट के सर पे दे मारते, जिससे बिल बिलाता हुआ चकरा कर वो गिरता है, गिरता है तो उसको 3 जगह से वो लोग जवा कर देते हैं। एक सूरत यह, दूसरी सूरत ये करते हैं कि पहले उसको खड़े खड़े वो छुरी मार देते हैं तो वो कंफ्यूज हो जाता है, जख्मी हो जाता है, और फिर उसको सर पे डंडा दे मारते हैं लोहे का, तो वो चीखता हुआ गिरता है। ये जुल्म आंखों देखा ऐसा भाइयों ने मुझे बताया, इससे ये जहन बना कि अगर ऊंट खुद नहर कर सकता है तो ही ले, वरना उस बेचारे को उन जालिमों के हाथ में ना दे। इस तरह गाय का भी यही हश्र करते होंगे लोग, बकरे अपने हाथ से काटे काट सकता है तो सबसे ज्यादा इंशाअल्लाह अनसब यही रहेगा। अल्लाह अल्लाह, जो करने के काम है वो करना इनको नसीब हो जाए, गानों पर पाबंदी हो जाए, सरकार की नात ख्वानी मिलाद ख्वानी होती रहे, और इस तरह के जुल्म बंद हो जाए, जानवरों पर जुल्म। अरफात, मैदान अरफात के बाहर हजारों लोग पड़े रहते हैं, हज उनका होता ही नहीं बेचारों का, मैंने आंखों से देखा, मैदान अरफात के बाहर कई पड़े होते हैं। अरफात बिगिंग शुरू, बिगिंग अरफात, अरफात बिदाया, और ये बोर्ड लगे हुए इससे पहले, बहुत पहले काफी उज्जात पड़े होते हैं, उनको कोई नहीं रोकता कि अंदर जाओ राज करो, करने के काम है। मुज़दलिफा से बाहर हजारों लोग पड़े होते हैं, कोई रोकने वाला नहीं। والله تعالى اعلم ورسوله اعلم عز وجل وصلى الله تعالى عليه واله وسلم صلوا على الحبيب صلى الله تعالى على محمد
مدینہ یا سیدی قربانی کا جانور کٹ رہا ہو اس کو بطور تماشا دیکھنا کیسا
قربانی کا جانور جو کٹ رہا ہے یہ یقین مانے عبرت کا موقع ہے हम लोग खैर उसको तमाशा बनाते हैं और तफरीहन उसको देखते हैं। जरा एक लम्हे के लिए सोच ले आदमी कि इस गाय जो कट रही है, जिसको बांध रहे हैं, खींच रहे हैं, मरोड़ रहे हैं, इसकी जगह मैं खुद होता तो मेरा क्या होता। अपने एक लम्हे के लिए सोचे आदमी, और अगर गौर करे तो उसको झुरझुरी आ जाए, और सब हंस रहे हो फिर देखने वाले, कोई तरस नहीं खाता, किसी को रहम नहीं आ रहा, तो खुदा की कसम इस गाय को जो तकलीफ होने वाली है ना, या हो रही है, वो कम है। इससे ज्यादा तकलीफ इंसान को नज़ा के वक्त होती है, सकरात, उसको फरिश्ते बांध देते हैं, हमें नजर नहीं आता, फरिश्ते बांध देते हैं, वरना तो वो हदीस पाक में कि जंगलों में भागता पड़े, इतनी तकलीफ होती है। तलवार की यानी कि हजार वार से भी सख्त है मौत का एक झटका, तो गाय को तो एक ही वार होगा, 2 छुरी लगेगी, 2.5 छुरी लगेगी, इधर तो मौत का एक झटका, और कई एक तो कई कई रोज तक सकरात में पड़े रहते हैं, जिसको कोमा बोलते हैं, आप सुनते होंगे कोमा में पड़ा है फुला, ये कोमा, बाज औकात कोमा खुल भी जाता है तो वो फिर सकरात नहीं होती, वैसे ही बेहोशी होती है। तो इसलिए उसको अगर देखे भी तो इबरत की नजर से देखे कि इससे ज्यादा सख्त लम्हात मुझ पर आने वाले हैं, और अब मैं पैदा हो गया तो अब बचकर निकल नहीं सकता, तो मरना ही पड़ेगा, कोई चारा ही नहीं है। तो मुत्तफक अलैह मसला है, देहरिया जो खुदा का मुनकिर है वो भी मौत का इनकार नहीं कर सकता, वो भी देखता है कि लोग मर रहे हैं, और ये देहरिये भी मर जाते, सब मरते। अल्लाह ईमान सलामत रखे। वल्लाह अज़ीम, जिसका ईमान बर्बाद हो गया, करोड़ों गायें कटती रहे, करोड़ों बार गाय बनाकर काटा जाता रहे, کوئی تکلیف نہیں ہے جتنی تکلیف کافر کو ہوگی. نہ جس کا ایمان پر خاتمہ نہیں ہوا اس کو قبر بھیچے گی, کیونکہ عقل سلامت رہتی ہے, یاد رکھیے, مرنے سے جان نہیں چھوٹتی. جیسے لوگ خودکشی کرتے سمجھتے جان چھوٹ گئی, جان نہیں چھوٹتی, عقل سلامت رہتی, روح نکل جاتی ہے, روح فنا نہیں ہوتی, وہ نکل جاتی ہے. اب وہ دیکھتا بھی ہے, آنکھیں بھلے ظاہری طور پہ بند ہیں, کپڑا ڈالا ہوا ہے, سب نظر آ رہا ہے اس کو, وہ دیکھ رہا ہے, سن بھی رہا ہے کہ اس کے بارے میں کیا کیا باتیں کی جا رہی ہیں, اور رو رہے ہیں, دھو رہے ہیں لوگ, سب وہ سب جانتا ہے. غسال آیا, غسال کو دیکھ رہا ہے, وہ اس کو غسل دے رہا ہے, یہ سب اس کو پتا چل رہا ہے, کچھ کر نہیں سکتا. یہ اٹھا کر لے چلے, یہ بھی پتا ہے اس کو, قبر میں اتار رہے ہیں. کیا اس وقت کسی بے کسی کا عالم ہوتا ہے جب قبر میں اتارا جا رہا ہے؟ یہ کروڑوں پتی آدمی ہے, کتنی فرمیں ہیں, کتنی فیکٹریاں ہیں فلاں فلاں دنیا کے ملکوں میں, اس کے کاروبار اور اس کی شاخیں ہیں, کچھ بھی اس کے کام نہیں آئے, کوئی بچا ہی نہیں سکا. ابھی تو جا رہا قبر میں, لوگوں کے ٹھٹھے ہیں اس کے ساتھ. اب یہ اس کو خوش کرنے کے لیے نہیں آئے, اس کے بچوں خوش کرنے کے, کسی کے پیسے پھنسے ہوئے وہ اس لیے آیا ہے, جسے وہ پیسے مزید نکلوانے ہیں وہ اس لیے آیا ہوا ہے, بچوں کی خوش آمدیں کر رہا ہے اس کی, کہ کچھ اس کا جھوٹا ہم کو بھی مل جائے. اللہ کے لیے تو کوئی کوئی آتا ہے. اس کی تفصیلات پڑھنے کے لیے آپ میرا رسالہ پڑھیے مردے کے صدمے, شاید آپ اوف ہو جائیں گے پڑھ کر, سوچ میں پڑ جائیں گے, وہ اتنا اثر پڑتا ہے اس سے. اسی طرح اگر بیان سنیں مردے کے صدمے تو اور بھی انشاءاللہ اس میں آپ کو چوٹ پر چوٹ لگے گی. تو بڑا نازک معاملہ ہے. گائے کا کٹنا یا بکرے کا کٹنا یہ تو کوئی تکلیف ہی نہیں ہے اس مقابلے میں جو تکلیف ایک انسان کو ہوتی ہے, الا جس پر کرم ہو جائے. ہاں اگر نزا کی سختیوں میں محبوب کے جلوے سامنے ہوں تو تکلیف تو پھر بھی ہوگی لیکن انشاءاللہ محسوس نہیں ہوگی. جلووں میں گم ہوں گے تو پتہ نہیں ہوگا. جیسے بے ہوش کرتے ہیں یہ آپریشن کے لیے تو کاٹا پیٹی کرتے ہیں, تکلیف تو ہوتی ہے لیکن بے ہوشی کی وجہ سے محسوس نہیں ہوتی, اور جب ہوش آتا ہے تو تکلیف ہو رہی ہوتی ہے, لیکن وہ کٹ چکا ہوتا ہے, جو نظام ہے وہ چل رہا ہے. ہاں تو سکرات میں تو کوئی بے ہوش نہیں کرے گا, وہ بے ہوشی ہوگی بھی تو تکلیف ہوگی. تو محبوب کے جلووں میں اگر ظاہر نصیب موت آ جائے تو کیا بات ہے. سکرات میں گر روح محمد پہ نظر ہو, سکرات میں گر روح محمد پہ نظر ہو, ہر موت کا جھٹکا بھی مجھے پھر تو مزہ دے, صلی اللہ تعالی علیہ وسلم. ایک صحابی رضی اللہ تعالی عنہ نے بارگاہ رسالت میں عرض کیا, یا رسول اللہ عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم, مجھے بکری ذبح کرنے پر رحم آتا ہے. فرمایا اگر اس پر رحم کرو گے اللہ عز و جل بھی تم پر رحم فرمائے گا. مسند امام احمد کی حدیث ہے. واللہ تعالی اعلم و رسول اعلم, عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم, صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
مدینہ, پیارے باپا تکبیر تشریف کہنے کا طریقہ ارشاد فرما دیں.
نو کی فجر سے لے کر تیرہویں کی عصر تک جماعت مستحبہ کے ساتھ جس نے نماز ادا کی اس پر ایک مرتبہ بلند آواز سے تکبیر تشریق پڑھنا واجب, تین بار پڑھنا مستحب, جو جماعت مسنونہ کے ساتھ پڑھے گا اس کے لیے. تکبیر تشریق بھی ہم پڑھ لیتے ہیں, جس کو اگر یاد نہ ہو تو یاد بھی ہو جائے. اللہ اکبر اللہ اکبر لا الہ الا اللہ اللہ اکبر اللہ اکبر وللہ الحمد اللہ اکبر اللہ اکبر لا الہ الا اللہ اللہ اکبر اللہ اکبر وللہ الحمد اللہ اکبر اللہ اکبر لا الہ الا اللہ اللہ اکبر اللہ اکبر وللہ الحمد صلوا علی الحبیب صلی اللہ علی محمد.
مدینہ, پیارے باپا جان, دل کی غفلت دور ہونے کا کوئی آسان عمل ارشاد فرما دیں.
دو رکعت نماز نفل پڑھ لیں اور توبہ کریں کہ اللہ کرے کہ غفلت جو ہے وہ دور ہو جائے, اور ہر نماز کے بعد سو مرتبہ یا رحمانو لکھ لیجیے اگر قلم ہو تو. بلکہ ایسے موقع پر جب بیان ہو رہا ہے قلم اور اپنا پیڈ یا ڈائری ہونی بھی چاہیے. ہر نماز کے بعد سو مرتبہ یا رحمانو پڑھ لیں گے تو انشاءاللہ عز و جل اس سے دو فائدے ہوں گے, حافظہ بھی مضبوط ہوگا اور غفلت بھی دور ہوگی. اول آخر ایک مرتبہ درود شریف, یا رحمان ہو یا رحمان ہو یا رحمان ہو سو مرتبہ, ٹھیک. انشاءاللہ حافظہ مضبوط اور غفلت دور انشاءاللہ عز و جل. واللہ تعالی اعلم ورسول اعلم عز و جل وصل اللہ تعالی علیہ وآلہ وسلم صلو علی الحبیب محمد.
باپا یہ ارشاد فرمائیے کہ نیند نہ آتی ہو تو کیا عمل کریں؟
نیند کے مختلف طریقے ہیں نیند آنے کے. ایک تو یہ کہ سوتے وقت دہی اور اس میں کچی پیاز کاٹ کے مکس کر کے آپ کھا لیں تو انشاءاللہ سکون مل جائے, نیند آ جائے گی انشاءاللہ. ایک پیاز اور دہی پاؤ آدھا پاؤ جو آپ کھا سکتے ہو تو انشاءاللہ آپ سکون محسوس کریں گے, مگر منہ میں سخت بدبو ہو جائے گی. اور منہ میں بدبو ہوتے ہوئے مسجد کے اندر داخل ہونا یہ حرام ہے, یہ یاد رکھیے گا. اس لیے اب مسجد میں جانے کے لیے منہ اچھی طرح صاف کرنا ضروری ہے, خوب کلیاں کریں, الائچی اگر کھا لیں گے انشاءاللہ تو بدبو کو مار دے گی, یا ٹوتھ پیسٹ بھی امید ہے کہ بدبو کو ختم کر دے گی, خوشبو ہوتی ہے نا اس میں. تو کوئی بھی ایسا عمل کر دیں کہ جس سے منہ کی بدبو چلی جائے, خوب مسواک کریں تو انشاءاللہ مسواک کی برکت سے بھی خالی دانتوں پر نہیں, دانتوں پر بھی, مسوڑوں پر بھی, زبان پر بھی, کروٹوں پر بھی, ہر جگہ مسواک ظاہر نصیب, مسواک تازہ ہو اس کو خوب اندر گھمائیں گے نا تو انشاءاللہ یہ ساری بدبو کو جو زائل کر دے گی. مسواک شریف سب سے اول, لیکن مسواک کرنا ہم کو نہیں آتا, اس لیے ہم اس کے کما کو فوائد اور برکات حاصل کرنے سے محروم رہتے ہیں. مسواک تازہ ہو, اگر سوکھی بھی ہے تو اچھی طرح بھگو کر اس کا ریشہ جو نا روز نیا نیا نکالنا پڑے گا کاٹ کے, اس کو پھینکا نہ جائے, یہ اعلی ادائے سنت ہے. اس کو دفن کیا جائے یا برال سمندر میں بہا دیں. تو ایک تو یہ دہی اور کچی پیاز, دوسرا کچھ اوراد بھی ہیں اس کے, مثلا لا الہ الا ہو الحق المبین تین مرتبہ پڑھ لیں, پانچ مرتبہ پڑھ لیں سونے سے پہلے. دہی کھانی ہو تو دہی سے پہلے پڑھ لیجیے گا, جو بھی اوراد آپ کے سونے کے پڑھنے پہلے پڑھ کے پھر دہی کھانا, تاکہ بدبو میں پھر اوراد پڑھنا ہو جمے گا نہیں. لا الہ الا ہو الحق المبین آپ جتنی بار پڑھنا چاہے, ایک بار, تین بار, پانچ بار, سات بار, گیارہ بار, بارہویں شریف کی نسبت سے بارہ بار. اور اماں کے پارے میں ایک آیت ہے وجعلنا نومکم سباتا, یہ بھی اسی طرح ایک بار, تین بار, پانچ بار جو آپ پڑھنا چاہیں یہ آیت بھی پڑھ لیں. تیسرا ورد تو بہت مشہور ہے وہ آیت جو الحمدللہ ہر سنی کو یاد ہوتی ہوگی, ان اللہ وملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما صلی اللہ علی النبی الامی وآلہ صلی اللہ علیہ وسلم صلاۃ و سلاما علیک یا رسول اللہ یا سیدی یا سیدی یا سیدی یا مکی یا مدنی یا عربی یا قرشی یا ہاشمی یا مطلبی یا رسول اللہ. تو یہ آیت جو میں نے ان اللہ و ملائکتہ سے آخر تک یہ آیت سونے سے پہلے پڑھ لیجئے انشاءاللہ اس کی برکت سے بھی نیند آ جائے گی. یہ پڑھ کر بے شک درود پاک بھی پڑھ لیجئے. تو یہ میں نے عرض کیا نا, یہ تو الحمدللہ ہمارے بچے گاتی ہوگی. الحمدللہ ہماری مسجدوں میں الحمدللہ پاک و ہند میں اس کا پڑھنے کا عرف ہے, صلوا علی الحبیب صلی اللہ تعالی علی محمد. تو یہ آیت ایک بار پڑھ لیجئے, واللہ تعالی اعلم ورسول اعلم عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
مدینہ, باپا آپ نے ابھی بے خوابی کے علاج بیان فرمائے, صبح تہجد یا فجر کے لیے جلدی آنکھ کھل جائے اس کے بھی طریقے ارشاد فرما دیجیے.
سورہ کہف کی آخری چار آیتیں پڑھ لیں اور یہ نیت کر لیں کہ مجھے اتنے بجے اٹھنا ہے. شجرے میں اپنے شجرے اتاریہ میں الحمدللہ, تو اس کو آپ پڑھ لیں. ہو سکتا ہے ایک دو دن تین دن چار دن میں آپ کی آنکھ نہ بھی کھلے تو مایوس نہ ہو. اس کو پڑھتے رہیں پڑھتے رہیں پڑھتے رہیں تو انشاءاللہ عادت پڑ جائے گی اور اس آیت کی برکت سے اور آپ کی آنکھ کھلے گی اور اس کا دنیاوی مادی طریقہ یہ ہے کہ الارم سرانے رکھ لیں, گھنٹی بجنے والی گھڑی, وہ انشاءاللہ آپ کو اٹھا دے گی. جتنے بجے اٹھنا اتنے بجے سیٹ کر لیں گھڑی کو. ایک سے کام نہیں چلتا, دو رکھ لیں, دو دو چار چار منٹ کے, پانچ پانچ منٹ, دس دس منٹ کے فاصلے پر. ایک بجے گی پھر نہیں کھلی, دوسری بجے گی پھر, تیسری, تو انشاءاللہ اٹھا دے گی. ایک سے آواز والے الارم آتے ہیں, کسی کو کہہ دیں کہ وہ اٹھا دے. اگر رات کو دیر سے سونے سے آنکھ نہیں کھلتی, رات کو دیر سے سوتے ہیں تو نہیں کھلتی, تو پھر واجب ہے کہ جلدی سو جائے. اگر جلدی سونے سے آنکھ کھل جاتی ہے تو پھر ناجائز ہے, اگر آپ رات کو دیر سے سوئیں گے تو. ہاں کوئی اٹھا دیتا ہے اور آپ کی کبھی بھی فجر قضا نہیں ہو رہی, اٹھنے کی ترکیب ہے, تو پھر رات کو اگر دیر سے سویا تو پھر گناہگار نہیں ہوگا. واللہ تعالی اعلم ورسول اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب.
مدینہ, پیارے بابا جان, اگر کوئی بات بھول جائے تو یاد کرنے کے لیے کیا کرنا چاہیے؟
صلوا علی الحبیب صلی اللہ تعالی علی محمد. ایک تو وہ درود شریف پڑھنے سے بھی بھولی ہوئی بات یاد آتی ہے, تو کافی تجربہ الحمدللہ بارہ ایسا ہوتا ہے درود شریف پڑھتے تو یاد آ جاتا ہے. دوسرا یہ کہ کوئی چیز بھول جائے, کوئی بات بھول جائے, تو پڑھنا شروع کر دیں, یا معیدو 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 یا معیدو, انشاءاللہ عز و جل یاد آ جائے گی. لکھ لیے یا معیدو عین, یا معیدو دال پر, دال پر پیش ہے, نیم عین یا دال, یا الف یا پہلے, یا معیدو. واللہ تعالی اعلم ورسول اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
مدینہ, یا مرشدی, خارش کا کوئی علاج تجویز فرما دیں.
ہاں, خارش کی صورتیں ہوتی, بعض اوقات بعض چیزیں کھا لینے سے خارش ہوتی ہے, تو ان چیزوں سے بچے, اس کو ڈاکٹر لوگ الرجی کہتے ہیں, ان چیزوں سے بچے گا تو انشاءاللہ محفوظ رہے گا. بعض اوقات کچھ چیز پہننے سے خارش ہوتی ہے, کہ اب جیسے کہ کپڑوں میں طرح طرح کی وہ پلاسٹک شامل ہوتے ہیں آج کل, تو خارش چل رہی ہے, تو آپ کبھی پیور کاٹن کا لباس پہن کے دیکھیں, تو اگر پیور کاٹن سے آپ کو خارش نہیں ہو رہی تو اس کا مطلب وہ جو کپڑا آپ جو پہن رہے ہیں اس میں کوئی ایسی چیز ہے جس سے آپ کو الرجی ہے, تو پھر اس سے بچیں. وہ ایک صاحب کو خارش تھی, نہیں درد سر نہیں جاتا تھا, بڑے بیچارے بہت علاج کرا اس نے, کوئی ڈاکٹر پکڑ ہی نہیں پا رہا تھا, پھر یہ کسی ملک میں سفر کر کے گئے اور وہاں کسی بڑے ڈاکٹر سے اس نے رجوع کیا, تو اس نے اس کو کہا کہ جتنے کپڑے پہنے ہوئے تم نے وہ بدل لو, وہ بالکل نئے پہن لو. اب پوزیشن کیا بولا, اب سر میں درد نہیں ہو رہا. پھر اس کو پکڑ پکڑ کے یہ اتروایا وہ اتروایا, اس طرح پکڑ پکڑ کے آخر جو مرض پکڑا نا اس کا ڈاکٹر نے, وہ یہ نکلا کہ وہ جو بنیان پہنتا تھا, بنیان کی کناری جب اس کی میلی ہوتی تھی, پسینہ لگ کے اس میں میل جب آنا شروع ہوتا تھا, سر کا درد شروع ہو جاتا تھا. تو اس کو یہ سمجھا دیا کہ تمہارا درد جو ہے نا یہ بنیان کے گلے کے اندر ہے, اس کا گلا کاٹ دو مسئلہ حل ہے. یعنی کہ اب روز روز وہ بنیان بدلی کرتا رہے, میلا نہ ہونے دے تو وہ بچے تو اس کو ٹھیک ہو گیا. تو الرجی کا یہ عجیب و غریب نظام ہے کہ ان چیزوں سے بعضوں کو ہوتی ہیں چیزیں. تو ایک تو خارش میں یہ چیز دیکھ لے کہ کچھ پینے سے ہو جاتی ہے, کچھ کھانے سے ہو جاتی ہے, کسی مخصوص بستر پر سونے سے ہوتی ہے, کہ صاحب وہ فوم کے گدلے پر ہو جاتی ہے, روئی کے گدلے پر نہیں ہوتی, روئی کے گدلے پر بھی ہو جاتی ہے تو چٹائی پہ نہیں ہوتی, چٹائی پر اگر ڈن ہو جائے تو مدینہ مدینہ سنت بھی ادا ہو جائے نا. تو بہرحال یہ کہ ایک تو یہ صورت کہ اس سے پرہیز ہی کرے گا تو انشاءاللہ اس کو فائدہ ہوگا. واللہ تعالی اعلم ورسول اعلم عز وجل وصلی اللہ تعالی علی وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
مدینہ, پیارے باپا جانی گمشدہ چیز تلاش کرنے کا طریقہ ارشاد فرما دیجئے.
سات مرتبہ سورۃ الضحا پڑھیے, یہ تیسویں پارے میں وقت دوحا واللیل اذا سجا اس طرح یہ آیت شروع ہوئی سورت. تو سات مرتبہ انشاءاللہ آپ سورۃ الضحا پڑھیں گے تو گمی بھی چیز مل جائے گی انشاءاللہ عز و جل. اور اگر کوئی چیز ادھر رکھ کر بھول گئے, ادھر ادھر رہ گئی مل نہیں رہی, تو اگر اِنَّا لِلَّهِ وَإِنَّا إِلَيْهِ رَاجِعُونَ پڑھ کر آپ تلاش کریں گے تب بھی انشاءاللہ عز و جل مل جائے گی, ورنہ غیب سے اس کا نعم البدل مل جائے گا, بلکہ اس سے بہتر مل جائے گی انشاءاللہ عز و جل. واللہ تعالی اعلم ورسول اعلم عز و جل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
یا مرشدی, کیا گمشدہ آدمی بھی اسی طرح پڑھنے سے مل جائے گا؟
ہاں, سورۃ الدہا سات بار پڑھیے, اول آخر درود شریف, اور ہر شروع میں تو اعوذ اور بسم اللہ پڑھیں گے, اور پھر ہر سورت شروع ہونے سے پہلے بسم اللہ پڑھنی ہے, اور اول آخر ایک بار یا تین بار درود شریف پڑھ لیں, اور سات بار سورۃ الدہا پڑھیں گے تو انشاءاللہ گما ہوا آدمی بھی مل جائے گا انشاءاللہ عز و جل. ایک طریقہ یہ بھی ہے, کوئی چیز یا آدمی گم جائے تو یہی سورۃ الدہا صرف ایک بار پڑھیے, اور اس میں وَوَجَدَكَ ضَالًّا فَهَدَى تین بار پڑھ لیجئے, انشاءاللہ عز و جل کرم ہو جائے گا انشاءاللہ. واللہ تعالی اعلم ورسوله اعلم عز و جل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب صلی اللہ علیہ وسلم. Come on.